مدنی مذاکرہ مدنی مذاکرہ مدنی مذاکرہ
الحمد للہ رب العالمین والصلاة والسلام على خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلى آلک واصحابک یا نور اللہ. نویت سنت الاعتکاف، دس دن کے معتکفین کے علاوہ جو سائیں بھائی ہیں وہ اعتکاف کی نیت کر لیں فیضان مدینہ کی مسجد میں. صلو علی الحبیب صلی اللہ علی محمد. فرمان آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم، مجھ پر درود شریف پڑھو، اللہ پاک تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ علیہ محمد. الحمدللہ رب العالمین، رمضان مبارک کا 24 روزہ عالم مدینہ مرکز فضان مدینہ میں معتکفین کی بہاریں ہیں، مدنی مذاکرے کا سلسلہ ہے، مدنی چینل پر ٹیلی کاسٹ جاری ہے. اب سوالات کیجئے، ہر سوال کا جواب ابھی بھی ثواب یعنی درست دے پاؤں گی ضروری نہیں، بند پڑا تو عرض کرنے کی کوشش کی جائے گی. بھول کرتا پائیں فوراً میری اصلاح فرمایا، مجھے آئیں مائیں شائیں کرتا اپنے موقع پر اپنے کہے پر بے سبب بلا وجہ اڑتا ہوا نہیں، شکریہ کے ساتھ رجوع کرتا ہوا پائیں گے. صلو علی الحبیب صلی اللہ علی محمد.
متاثر حسین نقشبندی راولپنڈی سے عرض کر رہا ہوں، امیر اہل سنت کی بارگاہ میں میرا یہ سوال ہے، بعض مساجد میں سنت اعتکاف کرنے والوں کے لیے پردے لگائے جاتے ہیں اور جب جماعت قائم کی جاتی ہے تو پردے اٹھا دیے جاتے ہیں اور اسلامی بھائی پردے سے باہر آ کر صف میں کھڑے ہو جاتے ہیں، اور بعض مساجد میں پردے نہیں اٹھائے جاتے اور پردوں کے اندر کی جگہ خالی رہتی ہے، کیا پردے کے اندر کی جگہ خالی رکھنا درست ہے؟
صف پوری کرنی ہوگی، پردے اٹھانے چاہیے، پردے اٹھا کر اس طرح لیول کر دیں کہ صف دیوار تک مکمل ہو جائے. صلو علی الحبیب صلی اللہ علی محمد.
میرا نام سفیان واجف ہے، میں دار المدینہ ملی کیمپس 2 میں پڑھتا ہوں. میرا امیر اہل سنت کی بارگاہ میں یہ سوال ہے کہ بچے بار بار اپنے دوستوں سے کٹی ہو جاتے ہیں، ایسا کرنا کیسا؟ برائے مہربانی ہماری رہنمائی فرمائیے، جزاک اللہ خیرا.
بچے کٹی ہو جاتے ہیں بات بات پہ، یہ ہر بچے کی عادت نہیں ہوتی لیکن دوسروں سے وہ سیکھتا ہے، پھر کٹی بھی ہوتے ہیں تو بدھی بھی بہت جلدی ہے، بدھی بولتے ہیں نا، وہ بھی جلدی ہو جاتے ہیں. تو یہ بچے ہم کو سکھاتے ہیں، بڑوں کو، ہم بھلے کٹی بدھی کرتے رہتے ہیں، آپ نے کٹی کرنی نہیں ہے، پھر آپ لوگ جلدی بدھی کرتے نہیں ہیں، تو پھر یہ رشتہ داریاں توڑتے ہیں، کتنے گناہوں کا ارتکاب ہوتا ہے جب بڑے کٹی کرتے ہیں. تو احکام جو بھی ہے شریعت کے بڑوں پر اب لاگو ہوں گے، بچے تو بچوں کی تو کٹی دیکھی ہے میں، ایسی ہی ہوتی ہے، بس کچی کچی کٹی ہوتی ہے، لیکن اس کی عادت نہیں بنائے تاکہ بڑے ہو کر آپ اس سے بچیں.
بچے جو کٹی کرتے ہیں جیسے ایک دوسرے کے ساتھ بات نہیں کرتے، تو ان کو ملانے کے لیے بڑے ہوتے ہیں، چلو بیٹا लड़ाई नहीं करो, चलो दोस्ती कर लो, तो वो ये दोस्ती भी करवा देते हैं। जबकि हमने देखा है कि बड़े जब एक दूसरे से ताल्लुक तोड़ते हैं या इस तरह की चीज करते, तो इनको मिलाने वाले इतने आते नहीं है, बल्कि शायद जुदाई डालने वालों की भी तादाद बढ़ जाती है। और बहुत अच्छा किया तूने उससे यार, आदमी सही नहीं था वो। तो मेरा ख्याल अगर ये मिलाने वाले लोगों की तादाद बढ़ जाए, जो भी इसके शरई उसूल हैं उसके सामने रखते हुए, तो शायद लोगों के एक दूसरे के साथ ताल्लुक तोड़ने की परसेंटेज कम हो सकती है शायद।
जी जी, आपस में ताल्लुक का तोड़ने का जहां तक ताल्लुक, या तो मतलब है कि अगर वाकई कोई शरई वजह है, ईमानियात से मुतालिक कोई मसला है, अकायद के ताल्लुक से कोई मसला है, तो फिर तो चलो ठीक। लेकिन हमारे यहां ये वजह नहीं होती, बल्कि बस वो इसने यूं बोल दिया, मुझे दावत नहीं दी, मैंने सारे घर को दावत दी थी, इन्होंने दो आदमी को दावत दी, इस तरह के भी मसाइल होते हैं। मुझे लिफ्ट नहीं कराई, मेरे सामने मुस्कुराया नहीं, मैं मुस्कुराया तो इसका मुंह फूला हुआ था, वगैरह वगैरह। तो ये शैतान जो है बस इस तरह ये लड़वा देता है, और फिर बाज लोग इसमें वो फरीक बनते हैं, मजीद फासले बढ़ाते हैं। लेकिन अच्छे लोग भी होते हैं, समझाते भी, नहीं कोई बात नहीं है, कोई इतना बड़ा मसला नहीं है। यानी दोनों तरह के लोग होते हैं, तो जो यानी कि मिलवाते हैं वो अच्छे लोग हैं, जो तोड़वाते हैं वो बुरे लोग हैं। आखिरत में उनके लिए मुतबे के दर अजाब के हकदार हैं, जो मुसलमानों में जुदाई डालेगा, खासकर रिश्तेदारों में जो जुदाई डालते हैं इनकी, तो वही दें इनके लिए तो अजाब की।
यहाँ बीवी में जुदा डलवा देते
हैं,
डलवा देते हैं। और इसमें एक तो फ्रेंडली इश्यूज होते हैं, फ्रेंडशिप में इश्यूज होते हैं, पर्सनल इश्यूज होते हैं, फैमिली इश्यूज होते हैं, बिजनेस इश्यूज होते हैं, इस तरह ही के ज्यादातर हमारे, या कोई इनविटेशन दावत वगैरह के ताल्लुक से इस तरह के इश्यूज होते हैं, जिसमें हम अपने आप को सीरियस ले लेते हैं, और फिर वो लंबा छोटा हमारा। और फिर इसका एक नुकसान ये होता हजूर कि बड़ों में ना इत्तेफाकी हो जाती है, बड़े आपस से बात नहीं करते, बड़े एक दिन दुनिया से भी चले जाते हैं। अब जो इनके बच्चों में जो होता है ना, नहीं अब्बा जान ने बात नहीं की थी, अब्बा जान मना करते थे, अम्मी मना करती थी, तो खाला मामू चाचा फूफी ऐसी दूरियां हो जाती हैं कि फिर खानदान के खानदान उजड़ जाते हैं। तो इन बड़ों को अगर आप समझा देंगे भाई क्यों अपने बच्चों में ये नफरतें डाल के जा रहे हैं, जबकि कोई शरी वजह नहीं है, जैसा कि आपने भी बयान फरमाया, तो मिल ना लें, ये रमजान का भी महीना है,
मिल लेना चाहिए, मिल लेना चाहिए, और इसमें छोटे बाप का बन जाना चाहिए। आला हज़रत रहमतुल्लाह अलैह का एक फतवा रज़विया में है, कहीं दो भाइयों में सुलह के ताल्लुक से होता है, जो आप इनमें जो पहल करेगा ना वो जन्नत की तरफ बढ़ने वाले में पहला होगा, पहल करेगा। तो सारे के सुलह करना ही जन्नत में ले जाने वाला काम है, और रिश्ता तोड़ना बिला इजाजत शरई ये जहन्नम में ले जाने वाला काम है। और जो इसमें मदद करते हैं तोड़ने में, या तोड़ने के लिए कहते हैं या मशवरे देते हैं तोड़ने के, वो भी जहन्नम में ले जाने वाला काम कर रहे हैं। कि तू भराए फसल करदन आमदी, नए भराए फसल करदन आमदी। मौलाना जलालुद्दीन रूमी रहमतुल्लाह अलैह फरमाते हैं कि तू जोड़ पैदा करने के लिए आया, तोड़ पैदा करने के लिए नहीं आया। तो हमारे यहाँ ये भी होता है, ग्रुप बनते हैं बाकायदा एक दूसरे के खिलाफ, और ये सब में होते हैं, खानदानों में भी होते हैं, दोस्तों में भी होते हैं, बिरादरियों में होते हैं, और पता नहीं वो शैतान का एक मतलब राज लगा हुआ है। इल्म की कमी की वजह से बस, और अमल का जज्बा कम होने की वजह से हर जगह ग्रुप बने हुए हैं, अवामी खवासी सब जगह जो मामलाते हैं वो ग्रुपों में तकसीम है, और बस नफरत है। खाली ग्रुप हो ना कि भाई ये फुला बिरादरी का दफ्तर है, फुला बिरादरी का इदारा, ये चले, इसमें कोई नहीं। एक दूसरे में जो फिर बुराइयां गीबतें, उनको हकीर जानना सामने वाले ग्रुप को, और ये सब हो रहा है, जो कि मतलब है आखिरत के लिए तबाहकुन है। तो एक दूसरे से सुलह भी कर लें, और दिल बड़ा करके मुआफी तलाफी से भी काम ले लें, और दिल बड़ा करके माफ कर दें। अगर आप माफ करेंगे ना, जैसे हम बचपन में सुनते थे, लड़ाई लड़ाई माफ करो, अपना दिल साफ करो, बहुत अच्छा नारा किसी ने ईजाद किया, मजे का है। अगर ये हो जाए ना बड़ों में, तो बेड़ा पार हो जाए। माफ कर रहा, माफ नहीं कर, दिल में रखते हैं। हदीस पाक में अल्लाह के प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, جو رحم نہیں کرتا اس پر رحم نہیں کیا جاتا، اور جو معاف نہیں کرتا اس کو معاف نہیں کیا جائے گا. اب یہ دیکھو معاف نہیں کیا جائے گا، اب اگر آخرت میں معاف نہیں کیا گیا تو جاؤ گے کہاں؟ دیکھ لیں اس میں غصہ بہت آتا ہے. حضرت سیدنا موسیٰ کلیم اللہ علی نبینا و علیہ الصلوۃ والسلام نے، اے رب اعلی تیرے نزدیک کون سا بندہ زیادہ عزت والا ہے؟ فرمایا وہ جو بدلہ لینے کی قدرت کے باوجود معاف کر دے. تو بس یہ کہ معاف دینا سیکھیں، ملانا سیکھیں. حدیث پاک میں ہے کہ حضرت سیدنا عقبہ بن عامر رضی اللہ عنہ کہتے ہیں کہ میں نے سلطان دو جہان صلی اللہ علیہ وسلم کی ملاقات کا شرف پایا تو فوراً حضور انور صلی اللہ علیہ وسلم کا مبارک ہاتھ میں نے تھام لیا، اور آپ صلی اللہ علیہ وسلم نے میرے ہاتھ کو جلدی سے پکڑ لیا. پھر فرمایا، اے عقبہ، دنیا و آخرت کے افضل اخلاق یہ ہے کہ تم اس کو ملاؤ جو تمہیں جدا کرے، اور جو تم پر ظلم کرے اسے معاف کر دو، اور جو یہ چاہے کہ عمر میں درازی، عمر بڑی ہو اور رزق میں کشادگی، روزی میں بڑھوتری ہو، وہ اپنے رشتہ داروں کے ساتھ صلہ رحمی یعنی اچھا سلوک کرے. قیامت کے روز ایک حدیث پاک میں فرمایا، قیامت کے روز اعلان کیا جائے گا جس کا اجر اللہ پاک کے ذمہ کرم پر ہے وہ اٹھے اور جنت میں داخل ہو جائے. پوچھا جائے گا کس کے لیے اجر ہے، وہ اعلان کرنے والا کہے گا ان لوگوں کے لیے جو معاف کرنے والے ہیں. تو ہزاروں آدمی کھڑے ہوں گے اور بلا حساب جنت میں داخل ہو جائیں گے. تو لڑائی لڑائی معاف کرو، اپنا دل صاف کرو. تو آپس میں اعتکاف میں بھی اگر کوئی لڑائیاں ہو گئی ہو تو جاتی ہے، باہر نکل دو. ابھی مسجد میں تجھ کو کچھ نہیں بولتا، باقی جیسے کچا کھا ہی جاؤں گا، معاف کر دو. اگر کوئی کسی نے کچھ کہہ دیا ہے، کسی کی کونی لگ گئی ہے، کسی کی لات پڑ گئی ہے، ہو جاتا ہے، اتنا رش ہے. اب اس میں خاص کر جب یہ سوئے پڑے ہوتے ہیں نا، تو کچھ تو ان کی حفاظت کے لیے پہرے دے رہے ہوتے ہیں. وہ تو ہماری ترکیب کے ہوتے ہیں اسلام بھائی خادمین، وہ ہر جگہ ٹھیل رہے ہوتے ہیں تاکہ کوئی کسی کا موبائل تو نہیں نکال رہا، یا کوئی بھی شرارت ہو سکتی ہے، لیٹے لیٹے پیسے بھی نکال سکتا ہے، کچھ بھی کر سکتا ہے. تو وہ یوں گھوم رہے ہوتے ہیں. اب ان کی بھی کبھی پنجا لگ جاتا ہو، کبھی کسی کے ہاتھ پر پاؤں پڑ جاتا ہو، یہ سوئے پڑے ہوتے ہیں لوگ. لیکن اب اس کی بھی ضرورت ہوتی ہے، ورنہ پھر پیشیاں آتی ہیں کہ وہ یہ ہو گیا وہ ہو گیا. تو یہ بےچارے کوششیں کر رہے ہوتے ہیں، تو ان کی طرف سے بھی کوئی تکلیف اگر پہنچی ہے تو معاف کر دیں. اور باقی اسلامی بھائی میرے لیے بھی ایک آزمائش کا سبب ہے. اب میں اٹھ کر تھوڑا یہ منظر دیکھ کر دل بہلاتا ہوں، آپ کے ساتھ بیٹھ نہیں سکتا، وہ مجھے ایسا لگتا ہے انتظار کر رہے ہیں. ارے بھائی اتنے آنا شروع ہوتے ہوئے، اس کو پھلانگا اس کو چھلانگا، میں بھاگ جاتا ہوں. اب میں ان کو دیکھنا چاہتا ہوں، یہ مجھے دیکھنے نہیں دیتے، بھاگ بھاگ کے آ رہے ہوتے ہیں، وہ نعرے بھی لگاتے ہوں گے، آوازیں بھی نکالتے ہوں گے، اور لوگ گہری نیند بس سوئے ہوتے ہوں گے. کوئی لیٹے لیٹے یوں کر رہا ہوتا ہے، کوئی بیٹھے بیٹھے یوں کر رہا ہوتا ہے، کوئی ہمت والا ہوتا ہے چھلانگ مار کے آگے بڑھ کے کود کے آ جاتا ہے. کیا کروں یار، اب دیکھنا ہی چھوڑ دوں میں ان لوگوں کو. مہربانی کر کے مجھے جب بھی دیکھے مغرب کے بعد، پھر تھوڑا میں آدھے منٹ کے لیے سمجھو دیکھتا ہے، ایک آدھی منٹ کے لیے اپنے موت کے بھی تلاوت کر رہے ہیں. اب ادھر تلاوت ہو رہی ہے، ادھر سے بھاگ کے آ رہے ہیں، یوں کر رہے ہیں، نور کی برسات. اب تلاوت کر رہے ہیں، نور کی برسات ان پر ہو رہی ہے، چھینٹ پڑی جائے گی تو دیکھیں گے. تو یہ نہیں سمجھدار نہیں ہے اتنے، کیا کروں یار، اللہ کرے دل میں اتر جائے میری بات. تو مجھے آپ دیکھیں تو دیکھنے دیا کرے، کسی کو اشارہ بھی نہیں کرے، بلائے بھی نہیں، یہ نہیں کیا کرے ہو تو چپ چاپ. آج میں ڈر کے مر آگے بڑھا ہی تھی میں، بھی آگے نہیں آیا صبح، یہ بھی انتظار کر رہے ہوں گے میں آؤں گا ہلچل مچے گی. تو ان میں پتا نہیں کتنوں کی نیندیں یہ خراب کر دیتے ہوں گے. تو یہ اگر ایسا ہوا آپ کی وجہ سے، کسی کو چھلانگ ماری اور टांग लग गई, आंख खुल गई है, ढूंढ के माफी तो मांगनी पड़ेगी आपको।
मैं जो सतर्क कोई सूत्र है, मैं तो हजरत की मोहब्बत में करता हूँ, प्यार में करता हूँ, अकीदत में करता हूँ, तो क्या भी
अब अकीदत में करते हैं या तजस्सुस में करते हैं, खुदा बेहतर जाने। मशहूर आदमी को देखने का दिल करता है सर, कोई भी हो ना। अभी जैसे कोई आए अथॉरिटी आ जाए ना, जाना कोई मिसाल के तौर पे आवे तो नहीं, वजीर आजम इधर आ जाए, तेरे मेरे को पूछना भी नहीं उन्होंने, थोड़ा थोड़ी देर केड़ा गिरी कर देंगे, वाकई बोलता हूँ भगम भाग कर देंगे देखने के लिए। ये जनरल बात कर रहा हूँ, ये मतलब एक आदमी की नफ्सियात है। कोई भी मशहूर आदमी आएगा उसको घेरते, इधर भी कभी जो शोबिज वाले आते हैं इनकी क्वालिटी के भी, इनको भी घेरते होंगे देखने के लिए। एक आदमी को हैरत होती है इसका इतना बड़ा नाम है वो आज यहाँ आया हुआ है, कोई अच्छी नजर से देखता होगा, कोई किसी नजर से देखता होगा, तो देखते लोग। ये क्या देखना है तो मदीना देखिए, और किसी का भी नजारा कुछ नहीं। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम।
अमीर सुन्नत का एक रिसाला है, फूफी हाथों हाथ फूफी से सुलह कर ली। ये रिसाला इंशाअल्लाह ताला पढ़ेंगे तो रिश्तेदारी निभाने का जज्बा और आपस में ताल्लुक कायम करने का जज्बा इंशाअल्लाह ताला मिलेगा। इसका हदिया, इसकी प्राइस है 14 रुपीज, 14 रुपये इसका। ये जरूर लीजिए, अल्लाह ने चाहा तो इसके फवायद होंगे। 25 पेजेस का ये रिसाला है। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम। हुजूर ये मैं दो सवाल एक एक करके चले। भूल कर खाना खाने से रोजा क्यों नहीं टूटता?
शरीयत का हुक्म है तो नहीं टूटता, अल्लाह का हुक्म है कि भूखे रहो प्यासे रहो रोजा रखो, लब्बैक अल्लाहुम्मा लब्बैक, भूल कर खाया रोजा नहीं टूटेगा। या अल्लाह पाक तेरा शुक्र है कि तूने हमको ये फैसिलिटी दी है, उसने रियायत दी है ना, मैं तो उसी ने खिलाया। अब ये कि देखने वाले पर है कि देखने वाला देख रहा है कि कोई रोजादार है और अब ये खा रहा है या पी रहा है, और ये खाने पीने वाला तगड़ा है जवान है, तब तो इसको रोकना बताना वाजिब है। और अगर इतना जयीफ कमजोर है कि वो रोजा पूरा करना उसके लिए मुश्किल है तो बस वो उसको नहीं बताया, अल्लाह खिला रहा है उसको कि भूल के खा रहा है, इसके रोजे में कोई फर्क तो पड़ेगा नहीं, पेट भी भर जाएगा, ताकत भी आ जाएगी, रोजा भी पूरा हो जाएगा, सवाब भी मिल जाएगा, फर्ज भी अदा हो जाएगा। हाँ अगर बता दिया किसी ने कि बड़े मियाँ रोजा है, अब बड़े मियाँ नहीं खा सकते, पता चल गया ना।
अच्छा, सहरी खाने में ताखिर और इफ्तार करने में जल्दी का हुक्म क्यों दिया गया है?
इसमें भी हम पर सब रहमतें हैं, वैसे भी जल्दी जी चाहता है, अब भी होता होगा कि यार कुछ जल्दी अजान हो जाए तो खा पी लें। ये मैं तो समझता हूँ हम पर रहमत है कि जल्दी जल्दी मतलब इफ्तार का जल्दी रोजादार के ये नफ्सियात के मुताबिक ही है, रोजादार भी ये चाहता है कि जल्दी जल्दी कुछ मिल जाए तो पी लू खा लू ठंडा नफा।
सहरी खाने में ताखिर
एंड तक खाते रहते हैं, आखिरी में दौड़ दौड़ के पानी पी रहे होते हैं, जैसे पानी नहीं पियेंगे तो लॉक लगेगा नहीं रोजे को, रोजा बंद करते
क्लोजिंग एंट्रियां पास करनी होती है कुछ। अच्छा ये इरशाद फरमाइए, मैंने आपके सामने
ये मैंने अपने तौर पर लॉजिक बताई, अल्लाह बेहतर जाने, अल्लाह का हुक्म है बस, ये सबसे बड़ी हिकमत है।
तो मैं यही अर्ज करने जा रहा था कि ये जो दो सवाल आपसे मैंने किए कि दोनों में क्यों का लफ्ज है, क्यों क्यों, आपको पिछले कुछ अरसे से आप महसूस कर रहे होंगे कि कई ऐसे सवाल आ रहे हैं, क्यों क्यों क्यों, ये क्यों बढ़ता जा रहा है?
ये क्यों जो है ना, या तो वाकई किसी को ये क्यों जहन में आता होगा, या किसी को यूं होता है कि मौलाना वो परेशान करो, ये क्यों का हल निकालते रहे, तो तफरील है। तो कौन किस तरह का क्यों का जवाब देता है ये भी नोट करते होंगे, और ये मुख्तलिफ चैनल्स पर मुख्तलिफ जगहों पर ये सवाल करते होंगे, क्वालिटी होती है इनकी, शौक होता है, जज्बा होता है, तंग करने का जहन होता है, परेशान करने का जहन होता है। बाद लोग बूढ़ों को तंग करते हैं, बूढ़ों को इनको मजा आता है, बाद चलते आदमी को छेड़ते हैं, बाद मौलाना को देख कर इनको मस्ती सूझती है, होता है। तो
आपको ये लगता है कि कम इल्म वाले जो मुसलमान होते हैं इनको कंफ्यूज करने के लिए भी कोई ऐसी क्यों की तहरीक चलाई जा सकती है?
हाँ ये भी होता होगा, अपनी डेढ़ होशियारी जताने के लिए भी होता होगा, देखो किसी में निकाली है उन्हें, अंधे को अंधेरे बड़ी दूर की सूझी, तो ऐसे ऐसे सवाल बनाकर ये मतलब भेज देते हैं, بندہ سوچتا رہے یار یہ بھی سوال. حالانکہ اس میں بعض اوقات اس کی حاجت نہیں ہوتی. ہم لوگ بندے ہیں, ہمارا کام ہے بندگی, ہم اللہ پاک کے بندے ہیں اور شریعت کے احکام کے پابند ہیں. اگر واقعی کسی کے ذہن میں اشکال پیدا ہوتا ہے تو پھر بے شک سوال کرے کہ حکم قرآن یہ فاسألوا اہل الذکر ان کنتم لا تعلمون, اگر تم نہیں جانتے تو, اگر تم نہیں جانتے تو جاننے والے سے پوچھو, تو یعنی علماء سے پوچھو, وہ اپنی جگہ پر موجود ہے. لیکن اشکال پیدا نہ ہو خالی خالی فضول سوالات کرنا اور نیت یہ کہ سامنے والے کو الجھانا, یہ تو غلط انداز ہے نا.
کیا مسلمان کا اس سوچ کو اختیار کرنا درست نہیں ہوگا کہ یہ جو حکم آیا ہے شریعت کا کہ یہ کر لو تو اس میں میرے لیے بہتری ہوگی, یہ کر لو اس میں بہتری, یقیناً اللہ اور اس کے رسول کا جو حکم ہے اس میں میرے لیے بہتری ہوگی, میں کیوں کے چکر میں جا کر کیوں اپنے آپ کو کنفیوز کرنے کی طرف لے کے جاؤں, بس اللہ اور اس کے رسول کا حکم ہے اس کو مان لو. جیسا آپ نے کچھ دیر پہلے فرمایا لبیک اللہم لبیک, یا اللہ تیرا ہم حاضر ہیں تو جو حکم فرمائے, تو اس طرف اگر ہم اپنی مسلمانوں کو اپنی قوم کو لانا چاہیں کہ وہ اپنے اندر بہت زیادہ کوشچن سوالات پیدا کرنے کے بجائے یقین کی طرف مزید بڑھتے چلے جائیں, تو اس کو آپ کچھ لیں گے اس طرح؟
اس میں ایک حدیث شریف پر میں غور کر رہا تھا, غالب مسلم شریف کی حدیث ہے کہ جیسے کسی کو کوئی بھی معاملہ پیش آتا ہے, پریشانی یا تکلیف بیماری, تو وہ یہ مطلب بولتا ہے کہ اگر یوں نہیں کرتا تو یوں ہو جاتا, اگر یوں نہیں کرتا تو یوں ہو جاتا. حدیث پاک میں یہ تعلیم دی گئی کہ مسلمان کو یہ ذہن رکھنا چاہیے اور یہ کہنا چاہیے قدر اللہ وما شاء فعل, اللہ پاک نے جیسا چاہا ویسا کیا. اور مزید یہ بھی ہے کہ جہاں لو یعنی اگر کا لفظ آیا شیطان نے اپنا کام دکھانا شروع کر دیا. یہ مضمون ہے حدیث پاک, یہ مضمون ہے. تو اب یہ کہ بلا وجہ یہ کیوں اگر مگر, اور تب تو سوال کرنا تو جائز ہے, ٹھیک ہے نا, سوال علم کی چابی ہے, اس میں سوال نصف العلم, اچھا سوال آدھا علم ہے. تو ضرورت کے مطابق اگر کوئی سوال کرتا ہے, اس کی نیت نہ تنگ کر رہی کی ہے, نہ لوگوں کو تعجب میں ڈال رہی کی ہے, نہ اپنی واہ واہ چاہنے کی, اپنے دوستوں میں کھیکی کھیکی کر کے ہنسنے اور علماء کا مذاق اڑانے کی ہے, اپنی واقع تشویلے کرتا ہے تو مرحبا. باقی ایک تعداد ہے جو مطلب پر لگی رہتی ہے ان کاموں میں, وہ شوشے چھوڑتی رہتی ہے, تو ان کو اس کام سے باز آنا چاہیے, اللہ سے ڈرنا چاہیے.
جیسے نگران شورا نے فرمایا نا کہ یہ ایک انتہائی اہم گفتگو, جیسے آپ نے لبیک اللہم لبیک کہا, تو مسلمان کے لیے جیسے اللہ اور اس کے رسول عز و جل و صلی اللہ علیہ وسلم کا فرمان یہ کافی ہوتا ہے. اصل میں آج کل یہ کیوں کیوں ان پہ بھی بہت چل جاتا ہے, یعنی ہر چیز کی لوجک, اس کی علت حکمت, ان کے پیچھے لوگ بہت زیادہ پڑتے ہیں. حکمتیں معلوم ہونا یہ ایک اچھی چیز ہے کہ حکمت کسی حکم کی ہمیں معلوم ہو جائے, علماء نے پوری پوری کتابیں اس موضوع کے اوپر لکھی, لیکن یہ ضروری نہیں کہ ہر حکم کی حکمت اور اس کی جو وجہ اور علت ہے وہ ہمارے سامنے ظاہر ہو جائے. اصل حکمت اصل وجہ یہ اللہ اور اس کا رسول ہی بہتر جانتے ہیں. حضرت ابن عمر رضی اللہ تعالی عنہما, بخاری شریف کے حدیث مبارکہ, ایک مرتبہ آپ بیت اللہ کے اندر موجود تھے کعبہ شریف کے پاس, تو کسی نے آپ سے سوال کیا کہ یہ آپ حجر اسود کو بوسا لینے کے بارے میں کیا فرماتے ہیں, یعنی بوسا لینے کا کیا حکم ہے؟ تو آپ نے فرمایا کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے حجر اسود کا بوسا لیا. تو اس نے کہا کہ ارائیت ان زحنت, آپ کی رائے کیا ہے کہ اگر میں رش میں پھنس جاؤں تو, رش ہو تو؟ تو آپ نے فرمایا کہ اجعل ارائیتک بالیمن, یمن کا وہ شخص تھا کہ یہ جو تُو نے ارائیتا کہا ہے نا کہ آپ کی رائے کیا ہے, اس کو یمن کے اندر رکھ کے آ جا, میں تیرے سامنے بیان کر رہا ہوں کہ رسول پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس کا بوسا لیا, اور تم مجھ سے پوچھ رہے ہو کہ میں کیا کہتا ہوں کہ اس کا بوسا لینا ہے یا نہیں لینا, رش میں پھنس جاؤں تو لینا یا نہیں لینا. حالانکہ اس پر ابن عباس رضی اللہ تعالی عنہما کی حدیث پاک بھی موجود ہے، آپ کا فتویٰ بھی موجود ہے کہ بوسہ لیتے ہوئے اگر خود رشک میں پھنس رہے ہو، دوسروں کو تکلیف پہنچ رہی ہے، اس سے بچ کر بوسہ لینا. لیکن چونکہ رسول پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کی گفتگو تھی، اس کے مقابلے میں کوئی لے کر آ رہا ہے کہ بھئی کیوں اگر ایسا ہو جائے تو، بھئی رسول پاک صلی اللہ علیہ وسلم کی بات آ گئی تو اب آگے پھر کیوں چوں چرا نہیں چلتا، جو حضور پاک صلی اللہ علیہ وسلم نے کیا فرمایا اس پر ہم نے عمل کرنا ہوتا ہے. حضرت سیدنا انس بن مالک رضی اللہ تعالی عنہ سے کسی نے پوچھا، آپ نے حدیث پاک بیان کی کہ یہ سورج اور چاند لپیٹ کر جہنم میں ڈال دیے جائیں گے کل بروز قیامت، تو کسی نے آگے سے کہا کہ ان کا کیا قصور ہے؟ تو آپ جلال کے اندر آ گئے، آپ نے کہا کہ میں تمہارے سامنے رسول پاک صلی اللہ علیہ وسلم کی حدیث پاک بیان کر رہا ہوں کہ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ ان کو جہنم کے اندر ڈال دیا جائے گا، اور تم آگے سے پوچھ رہے ہو ان کا کیا قصور ہے. یعنی وہ سبق دیا ہمیں کہ جب نبی پاک صلی اللہ علیہ وسلم کی بات آتی ہے تو وہاں پر کیوں اور چوں چرا نہیں چلتا. حالانکہ اس کی وجہ پھر دوسری روایت کے اندر موجود ہے کہ ان کو عذاب نہیں ہوگا بلکہ وہ عذاب دینے کے لیے جائیں گے، لیکن نبی پاک صلی اللہ علیہ وسلم کی بات کو وہاں پہ تسلیم کیا جاتا ہے. امام محمد رحمۃ اللہ تعالی علیہ فرماتے ہیں کہ ہم نے حدیث کو اپنی عقل کے ذریعے سمجھا ہے اور اپنی عقل کو حدیث کے ذریعے ٹھیک کیا ہے. یعنی سمجھنا اگرچہ کہ عقل سے کام لیتے ہیں، لیکن اصل جو ہماری عقل ٹھیک ہوتی ہے وہ حدیث کے ذریعے سے ٹھیک ہوتی ہے. تو کام وہی ہے کہ لبیک اللہم لبیک، جب اللہ اور اس کے رسول کی بات آ جائے تو پھر آگے سے چون چرا اور کیوں نہیں چلتا.
اس میں وہ ایک دیہاتی کا جو واقعہ تھا نا، وہ ایک شخص غیر مسلم تھا، وہ مسلمانوں کا لبادہ اوڑ کر مسلمانوں کو بہکانے کے لیے چلا، تو چاہتے جاتے اس کی نظر ایک دیہاتی پر پڑی، گاؤں کا آدمی تھا، یہ بہک جائے گا. وہ جا کر دیہاتی کے پاس بیٹھ کر کچھ باتیں کی، مسلمانوں والا اپنا انداز اس نے بیان کیا. اس نے کہا کہ یار ایک بات سمجھا، یار ایک بات سمجھ میں نہیں آ رہی، کیا یہ اللہ تعالیٰ نے قرآن کریم میں نماز کو اتنی جگہ پر بیان کر دیا، اللہ پاک نے قرآن کریم میں فلاں بات کو اتنی جگہ بیان کر دیا، فلاں بات کو اتنی جگہ بیان کر دیا. اگر ایک ایک جگہ ایک ایک بات بیان ہوتی ایک ایک بات، تو قرآن کریم اتنا مطلب اتنی آیتیں نہ ہوتی تو اور مختصر ہو جاتا. تمہیں کیا لگتا ہے؟ تو وہ دیہاتی تھا، اس نے اس کو دیکھ کر کہا کہ یا تیرے دو ہاتھ ہیں، اگر ایک ہاتھ کر دیا جائے تو تجھے کیا لگتا ہے؟ کام تو تیرا پھر بھی ہو جائے گا. تیری دو ٹانگیں اگر ایک ٹانگ کر دی جائے تو پھر بھی تو چل، تو کچھ نہ کچھ تو لے گا ہی. تیری دو آنکھیں اگر ایک نکال دی جائے تو کیا لگتا ہے؟ یہ کہہ کے جیسے آگے بڑھا وہ بھاگ گیا. بولا اللہ تعالیٰ کے عمل پر اعتراض کرتا ہے؟ ایک دیہاتی ایک کو چپ کرانے میں کامیاب ہو گیا. کچھ سوالات ہیں حضور.
صلو علی الحبیب
صلی اللہ علیہ محمد.
کیا عورت پیر بن سکتی ہے؟
نہیں بن سکتی.
کسی پیر سے مرید ہونے کے لیے ہاتھ میں ہاتھ دینا کیا ضروری ہے؟
شرط نہیں ہے، ورنہ تو وہ عورت بھی پیر کے ہاتھ میں ہاتھ دیتی اور پھر روز اخباروں میں ہم کچھ پڑھتے.
کیا نابالغ کو بیت ہونے کے لیے والدین کی اجازت ضروری ہے؟
والدین کی نہیں، والد یا سرپرست کی اجازت ضروری ہے، لیکن اس میں یہ کہ اگر نابالغ بچے نے بیعت کر لی یا کسی اور نے کروا دی اور والد کی اجازت نہیں لی گئی سرپرست کی، تو اب یہ بچہ جب بڑا ہوگا بالغ ہو جائے گا اگر اس بیعت کو باقی رکھے گا تو اب بیعت درست ہو جائے گی، اگر انکار کر دے گا تو بیعت نہیں ہوئی.
تو پیر کی شرائط کیا ہیں؟ کون پیر بن سکتا ہے؟
صحیح العقیدہ سنی ہو، اس کا سلسلہ سرکار صلی اللہ علیہ وسلم سے جا ملتا ہو. اولاد کے حساب سے نہیں، سید ہونا شرط نہیں ہے، بلکہ مطلب یہ کہ اس کے خلیفہ اس کے خلیفہ اس طرح سلسلہ طریقت میں سلسلہ جا ملتا ہو اور فاسق نہ ہو، فاسق معلن نہ ہو، علل اعلان فسق نہ کرتا ہو اور عالم ہو. عالم سے مراد یہ کہ اس کو اپنے عقائد کا علم ہو، عقائد کا علم ہو، ضروری مسائل جانتا ہو اور اتنی صلاحیت رکھتا ہو کہ بغیر کسی کی مدد کے کتابوں سے مسائل ڈھونڈ سکے. یہ چار شرائط لکھی گئی ہیں، اعلی حضرت رحمۃ اللہ علیہ نے چار شرط لکھی ہیں.
اگر ایک بھی شرط کم ہو تو
پھر اس کی بیعت جائز نہیں ہوگی.
پیر کے کہنے یا کرنے والے معاملات جو ہوتے ہیں، پیر کے افعال اور اقوال جیسے ہم کہتے ہیں، اس پر اعتراض کرنے سے کیا तरीके पर फर्क पड़ता है?
बिल्कुल पड़ेगा, पीर पर एतराज करने से वो मतलब महरूम हो जाएगा पीर के फ्यूज और बरकत से। यानी आला हज़रत ने इन अल्फाज में लिखा है कि पीर पर एतराज करने वाला फलाह नहीं पाएगा, फलाह माने वो कामयाब नहीं होगा। और अगर पीर का पीर की गुस्ताखी करता है फिर तो बैत ही टूट जाएगी।
पीर की गुस्ताखी से क्या आप मुराद ले रहे हैं? यानी अकीदत का काम हो जाना, अकीदत
अकीदत खत्म हो गई तभी बैत टूट जाएगी।
अच्छा,
खत्म हो गया
यानी बड़ी मजबूती के साथ बैत को कायम रखना पड़ेगा।
जी जी, ये भी तो फेज उठाएगा ना, पीर के बारे में अगर बदगुमान हो जाएगा, उसने जन नहीं रहेगा तो पीर से मिलेगा क्या इसको?
अब बल्ब अगर होल्डर में टाइट नहीं होगा तो रोशनी कहां से आएगी? उसको पूरा फिक्स होना चाहिए। ठीक, ये अच्छा फरमाए, किसी पर बुजुर्गों की सवारी आए तो क्या उनसे बैत कर सकते हैं?
बुजुर्गों की सवारी आती नहीं है ना असल।
अच्छा,
आती नहीं है मतलब ये बिल्कुल ढकोसल है। देखे जैसे कोई जिंदा हमारे सामने जिंदा बुजुर्ग है, क्या वो किसी के अंदर घुस जाएगा यार? कैसे हो सकता है? तो वफात पाने के बाद क्या बदन में घुस जाएगा? वे अड़ा उड़ी करेगा और सर धुनेगा। औरतों के अंदर भी तो सवारी आती है ना, औरतें भी सर हिला रही हैं, बाल खोल रही हैं, और अड़ा उड़ी धमा चौकड़ी और ये औरतें जमा हो रही हैं, सवाल जाओ सब ये तमाशे लगे हुए हैं। और ये उन इलाकों में होता है जहां मतलब वो इल्मे दीन की कमी होती है। बाकी पढ़े लिखे और सच्चे लोगों में नहीं होता, तो उलमा को कभी इन चक्करों में आप नहीं देखेंगे। किसी आलिम दीन पर भी कोई बुजुर्ग की सवारी का आपने सुना हो? अब वो दाढ़ी वाला और आप बोलोगे आलिम है तो ये आपकी मर्जी है, आलिम इसको थोड़ी बोलते हैं। खाली दाढ़ी वाला और बात करने का ढंग नहीं है उसको, सवारियां नहीं आती बुजुर्गों की, ये जिन होता है जो अपने आप को बोलता है मैं फुला बुजुर्ग हूँ फुला बुजुर्ग हूँ, झूठ बोल रहा होता है। सल्लू अला हबीब सल्लल्लाहु
जी। ईमेल के जरिए और मदनी चैनल के जरिए बैत हो सकती है?
हो सकती है।
व्हाट्सएप के जरिए किसी ने व्हाट्सएप पर मैसेज भेजा कि बैत कर लीजिए और पीर साहब ने या जो भी वकालत के तौर पर होते हैं अगर उन्होंने जवाब दिया कि आप बैत हो गए तो बैत हो जाएगी?
जी, फतावा रजविया शरीफ में नुमाइंदे के जरिए बैत होने का लिखा है, खत के जरिए लिखा है, खत के जरिए हो सकती है, नुमाइंदे के जरिए ने कहा अपना को आदमी भेजा कि फुला को बैत कर लो, उसने कहा तो ये भी बैत की दुरुस्ती के लिए होता है, पीर साहब कबूल कर ले। इस तरह व्हाट्सएप अब नई जदीद सूरत है खत की,
व्हाट्सएप है, फेसबुक है, इस तरह जो डिजिटल जराए हैं जिनके जरिए एक कोई भेजता है कि मुझे बैत कर लीजिए और हम उसी के जरिए उसको जवाब भेज देते हैं डिजिटली।
असल ना पीरी मुरीदी में जिस तरह निकाह में या वो कबूल है मगर निकाह के और भी शराइत हैं कि एक मजलिस हो वगैरह, पीरी मुरीदी में ये शराइत नहीं है। तो इजाब व कबूल, मुरीद ने कहा मुझे बैत कर लो तो पीर ने कहा ये हुआ इजाब, पीर ने कहा मैंने कर लिया ये हुआ कबूल, या पीर ने कहा कि मैं तुम्हें अपना मुरीद करता हूं ये हुआ इजाब, मुरीद ने कहा कि मुझे मंजूर है तब भी वो मुरीद हो गया। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद
मदनी मुदाकरा, मदनी मुदाकरा, मदनी मुदाकरा।